नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी तपाईँलाई सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुनाइरहेका छौं। साया समरलभको सिक्वेल उपन्यास हो। समरलभमा केही कुरा यस्ता थिए जो साँच्चै अधुरा थिए। अतीतको कोणबाट मात्र एकोहोरो लेखेकाले केही कौतूहल र जिज्ञासा बाँकी थिए, केही प्रश्न पनि थिए जसले उत्तर माग्थे र उत्तरले सिक्वेल। समरलभमा मुख चाहिँ रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन् आफ्नै शब्दमा। उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन् जसको उत्तर दिन उपन्यासको कटकरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् र पटाक्षेप हुन्छ प्रेमका विविध रंगहरू भन्दै प्रकाशकले यो पुस्तकबारे यसको पछिल्लो पानामा लेख्नुभएको छ। सुबिन भट्टराईको साया दोस्रो श्रृंखला हामीले गएको साता सुन्यौं। दोस्रो श्रृंखलासम्म पुग्दा सुस्मिताले सायालाई फोन गरेकी छिन् नर्वेमै। अब के हुन्छ सुनौ सायाको तेस्रो श्रृंखला पृष्ठ 46 बाट। ससाना अपुष्ट कुराहरूलाई अनावश्यक महत्व दिएर पहाड चढाउनुको कुनै दुःख थिएन। अतीत खुसी थियो, सुस्मिता झन खुसी थिए। म सुनिरहेको थिएँ सुस्मिताको आवाजमा अतीतको खुसी कसरी स्फटिक चाहिँ प्रत्यावर्तित भइरहेछ। म महसुस गरिरहेको थिएँ सुस्मिताका बाणीहरूबाट अतीतले जम्मा गरेका रङ्गहरूको सन्तुष्टिको एउटा रहरलाग्दो इन्द्रडी निश्रित भइरहेछ। आखिर रङ न हो, एउटाबाट अर्कोमा सर्न केले रोक्छ र? म 13 दिनसम्म हराउँदा पनि ऊ असर रहित थियो, सुस्मितासँग नजिकिएको थियो। आखिर ऊ विकल्प तैनात गरेर बस्न सक्दो रहेछ। यही त फरक छ केटा मान्छे र केटी मान्छे बीच। केटी मान्छे आफ्नो घर परिवार समाज सबै कुरा त्यागेर केटा मान्छेको आडमा आँखा चिम्लेर ढुक्क भएर आइपुग्छ, तर केटा मान्छे त्यो बुझ्दैन। केटी मान्छेको त्यो बलिदान, त्यो समर्पण, त्यो आसक्तिको सम्मान गर्न जान्दैनन्, चाहँदैनन् केटाहरू। उनीहरू तुरुन्तै विकल्प खोजिहाल्छन्, धैर्य गर्न सक्दैनन्। एक हिसाबले सोचे अतीतले मलाई सजिलो बनाइदियो, म भित्रको अन्तर्द्वन्दको सही निकास दिन उसको यो व्यवहारले मलाई सहयोग गर्यो। यो पनि चित्त बुझाउने कुरो न हो, एउटा आत्मरति। आखिर हार्नेले पनि गौरव गर्न पाउँछ, कोही हारिदिएन भने जित्ने कसले? फेसबुक खोले, ऊ च्याटमा आइरहन्थ्यो, बोलाइरहन्थ्यो। म उसको मेसेज देखे पनि जानी जानी ढिलो उत्तर दिने प्रयास गर्थे, उसलाई यो आभास दिलाउनलाई कि म उसलाई इग्नोर गरिरहेकी छु। उसका प्रश्नको उत्तर पनि थोरै शब्दमा दिन्थे। यी सब गरिरहँदा मलाई मजा आएको थिएन, म खुसी थिइनँ। च्याटमा उसको प्रत्येक मेसेज पढ्दा र त्यसको उत्तर दिने उद्देश्यमूलक ढिलासुस्ती आफैलाई बाँधे जस्तो लाग्थ्यो। घरिघरि ठूलो अपराध गरिरहेकी छु जस्तो लाग्थ्यो। ऊ बारम्बार सोधिरहन्थ्यो, साया किन यस्तो? के उत्तर दिने? के भनौँ? कसरी उसको चित्त बुझाउँ? आफैलाई चित्त बुझाउन सक्दिनँ, उसको चित्त कसरी बुझाउनु? रिसले भित्रभित्रै मुरमुरिएकी थिएँ। एकैछिनमा लाग्यो च्याट मार्फतै भए पनि विस्फोट भएर आफूभित्रको क्रोधाग्नि सेलाउँ। अतीत र सुस्मिता मेरो दिमागलाई रिङ्गटा लगाउन्जेल फनफनी घुमिरहन्थे। दुवैजना मानव मेरो निरीहतामा थप्पडी मारिरहेछन्। एकपटक अतीतलाई भनेकी पनि थिए मेरो अनुपस्थितिमा सुस्मिताले काम चलाऊ। लाग्यो त्यो जोकलाई उसले सिरियसली लिएछ। अतीतसँग कुनै मौखिक संवाद भइरहेको थिएन, तर सुस्मितासितको संवादमा कमसेकम उसको शब्द प्रवाहको शैली आदिले अतीतको कर्तूत र नियतलाई राम्ररी छामिसकेकी थिए।
गरिब के गी छापु दान गरा दो, तुम तो गरीब नमो जाऊं मैं धोबे बरिहारी जाऊं मैं धोबे बरिहारी।
मलाई थाहा थिएन मैले के गर्नुपर्छ। त्यति बेला जे ठिक लाग्यो त्यही गरेँ। ऊ बारम्बार कारण सोध्थ्यो, मलाई केही कारण दिन मन लाग्दैन, बस विचलित थिएँ अकारण या केही कारणसहित। आफै भित्रको अन्तर्ध्वनि सुन्न मन लागेन। मलाई फेसबुक नै आतंक जस्तो लाग्न थाल्यो। झन् त्यहाँ आउने अतीतको प्रत्येक मेसेजको आवाजले आङ सिरिङ्ग हुन थाल्यो। मसँग कुनै स्पष्टीकरण थिएन, भए पनि मलाई अतीतसँग बहस गर्नु थिएन। यसो भनेर म जोगिन वा भाग्न खोजेको होइन, न आफूलाई माथि पार्न खोजेकी नै हो। मलाई अतीतसँग आँखा जुदाउनु थिएन। मलाई फेसबुकमा अनलाइन बस्नु कठकरामा उभिएको अपराधी चाहिँ महसुस भइरहन्थ्यो, या सर्वाङ्ग नाङ्गै कुनै सार्वजनिक स्थानमा उभिरहेकी छु जस्तो लागिरहन्थ्यो। त्यो एक दिन मैले आफ्नो मुटु भन्ने चिज झिकेर मिल्काएँ र उसको बारम्बारको प्रश्नमा भने, प्रयास गर, एक दुई दिन हो, बानी पर्छ। त्यसपछि लगआउट मात्र गरिन, फेसबुक नै पुरै डिएक्टिभेट गरिदिए, मोबाइल पनि स्विच अफ गरेर थन्काइदिए। पहाड जस्तै चुलिएर झर्यो एउटा सम्बन्ध पहिरो सरी। पहिरो घन्टी बजाएर आउँदैन, सूचना दिएर आउँदैन, आउँछ एक्कासी स्वर पटारलाई जान्छ। वर्षौंदेखिका संरचनाहरूलाई गर्ल्याम गुर्लुम क्षणभरमै सोत्तर पारिदिन्छ। यस्तै भयो हाम्रो सम्बन्ध पनि, पहिरे जस्तो सोत्तर। मनलाई चित्त बुझाउन सकिन, जतिखेर पनि बरफ चाहिँ जमेर बस्न सकिन। मोबाइल अन गरे, अतीतलाई फोन लगाए, उसको फोन स्विच अफ थियो मेरो मुड जस्तै। अनि सुस्मितालाई गरे, कहाँ छ अतीत सुस्मिता, किन उसको फोन स्विच अफ, सोधे। फोन हरायो रे, सुस्मिताले भने। कस्तो छ उसलाई, एकदम खुसी हुनुहुन्छ दिदी, सुस्मिता जवाफ दिए। थाहा छ दिदी, हिजो हामी धनगढी बजार घुम्यौं। कसरी थाहा होस्, तिमीहरू कहाँ कहाँ घुम्छौ, के गर्छौ, आँट हुँदैन यसो भन्नलाई मलाई। ए, यति भनिसकेर अर्को पटक फोन गर्ने बाचा गर्दै कुरा टुङ्गाए। सोध्न मन थुप्रै कुरा थिए, तर सुस्मिताको खुसीले पोल्थ्यो, अतीतको खुसीले पोल्थ्यो। कति स्वार्थी मन मेरो, अर्काको खुसीले पोल्ने। एक दिन सुस्मिताले आफैले फोन गरी भन्छे, दिदी आज हामी टिकापुर पार्क गयौं। अर्को दिन खिसीको स्वरमा आफै फोन गरेर सोधे, आज कहाँ गयो सुस्मिता, दोधारा चाँदनी, मानौ मेरो यही प्रश्न कुरेर बसेझै गरी उसले उत्तर फर्काए। मन झन अशान्त भयो, झन पोल्न थाल्यो। यसपालि अति दसैँमा घर गएन सुस्मिता, मैले सोधेँ। खै, अफिसको जरुरी काम परेकाले बस्नै पर्ने भयो अरे, सायद दसैँपछि जानुहुन्छ होला। कसले पकाएर खुवाउँछ त उसलाई त्यहाँ, सोधेँ। मैले नै खुवाइरहेकी छु दिदी। अतीतलाई खाना खान समस्या थिएन, तर मलाई समस्या भयो उसले खाना खान पाएकोमा। यो कुराले पनि म झन अशान्त भएँ। यी सब कुरालाई म सोझो अर्थमा बुझ्दिन थिएँ, बुझ्न चाहन्न थिएँ। सोझ्यौँ अब त भन्थे, मन गलत विचारको खाल्डैमा गएर जोतिन्थ्यो, किनकिन त्यही खाल्डोमा जोतिनु प्रिय लाग्थ्यो, त्यसैमा रमाउँथे, त्यो नै सही लाग्थ्यो, त्यसैमा आफ्नो जित भएको आभास हुन्थ्यो, निष्पट्ट भएकी थिए। एक दिन त खप्नै नसक्ने गरी सुस्मितालाई फोन गरेर भने, सुस्मिता मैले जे जे सोधे पनि सही जवाफ दिन्छौ, आजसम्म कुन कुन कुराको गलत जवाफ दिएकी छु र दिदी, सुस्मिताले प्रतिप्रश्न गरी। मैले त्यसो होइन, त्यसो भनेको होइन सुस्मिता, मैले भने, आज चाहिँ विशेष सत्य जवाफ देऊ न है, सोध्नुहोस् न दिदी, अतीतसँग तिम्रो कस्तो सम्बन्ध चलिरहेको छ, यो कस्तो प्रश्न दिदी, न डाँटी भन, उसँग शारीरिक केही भएको छ दिदी, प्रश्नवाचक सम्बोधन लागि सारेर भने, किन यस्तो प्रश्न गर्नुभयो, फ्रेङ्कली भन सुस्मिता, मैले भने, छ कि छैन, मनमा केही नराखे भन, एउटा सन्डाटा मात्र आयो जवाफमा। फेरि सोधेँ आवाजको फ्रिक्वेन्सी बढाउँदै। भन सुस्मिता, नत्र तिम्रो मौनताको अर्थमा आफ्नै हिसाबमा बुझ्छु। छ दिदी। सुस्मिताको आवाज निकै डराएको थियो। त्यसो भनिरहँदा ऊ थरथर काँपिरहेकी हुँदी हो। मेरा पनि त्यस क्षण हातगोडा लल्याएको लुक भए। पेटभित्र रोटेपिङ नै घुमे जस्तो फिल भयो। सायद मेरा शरीरका अङ्गहरू यो सब सुन्न तयार थिएनन्। तर सरलाई मात्र दोष नदिनुहोस् दिदी, सुस्मिताले डराए चाहिँ आवाजमा भने। तिमीले सत्य बोल्यौ, यो नै सबभन्दा ठुलो कुरा हो। दोष त मेरो आफ्नै हो सुस्मिता। यति भनिसकेर फोन डिस्कनेक्ट गरेँ। एकैसाथ सयौँ थप्पड खाएको फिल भयो। रुमभित्र जाडो थिएन, तर सिरिडोले पुरै शरीर हान्ने जस्तो महसुस गरेँ। मध्यरातमा कुनै निर्जन टापुमा एक्लै फ्याँकिएकी छु जस्तो लाग्यो। चिच्याउँदा पनि कसैले सुन्दैन, कतै केही देखिन्न, सबतिर कालो। त्यस दिन भने साँच्चै म हारेँ, फेल भएँ। एकैसाथ जीवनभरको भाग पुग्ने गरी पछारिएँ। लाग्यो सयौँ हजारौँ बलड्याङ एकैसाथ खाइरहेछु। रोपेको त विश्वास नै थिए, तर फल्यो विश्वासघात। लाग्यो सबैजना मलाई खुच्चिङ गर्दै थप्पडी बजाइरहेछन्। साँच्ची भन्ने हो भने मलाई त्यस दिन रुन पनि मन लागेन। रुने अवस्था त धेरै सामान्य स्थिति पो हो त। कमसेकम पीडा निकास गर्ने क्षमता त छ मान्छेमा। तर जब रुन पनि नसक्ने स्थितिमा मान्छे पुग्छ, ऊ दुःखी भन्दा पनि बढ्ता केही छ। सायद म यही स्थितिमा पुगेकी हुँदी हो। अतीतलाई जीवनसाथी भन्न पनि ओठ चल्दैन थियो, मन अघि सर्दैन थियो। उसलाई बुझ्न सकिन छु, जीवनभरि उसलाई बुझ्न खोज्दा खोज्दै हराएछु आफ्नै परिचय।
परदेश गए और भूल गए हो, देश गए और भूल गए हो, परदेश गए, परदेश गए।
कहाँ आए म, कहाँ खोजौँ आफैलाई। म आफ्नो सत्य र स्वाभाविकताबाट क्रमशः चुडिँदै गइरहेको थिएँ। ठूलो तरुबाट जसरी झर्छन् सुन्दर फूलहरू, म आफ्नो परिचयबाट थोते हुँदै गइरहेको थिएँ। अतीतले दिन्छ कि भन्ने थियो आजीवन सुरक्षित मेरा निम्ति एकलौटी प्रेम, तर दियो यी काली लाग्दा दिन, कल्पनातीत पीडा, जीवन विमुख कामना। तत्कालै लाग्थ्यो कुनै भीरबाट हाम फालिदिउँ र कसैले मेरो लाससम्म नभेटोस्। सारा इन्द्रिय, सारा चेतना मसँग नरहोस्। पृथ्वीमा ठूलो विस्फोट होस् र सारा प्राणीहरूको सर्वनाश होस्, र विस्फोट होस् सम्पूर्ण चराचर जगतमा विद्यमान पीडाहरूको। मलाई मेरो जीवन यति कुत्सित कहिले लागेन, कहिले यो स्तरको हीनता लिएर हिँडिन। कहिले लाग्थ्यो व्यस्त सडकको बीचमा लम्पसार सुतिदिउँ र आवत जावत गर्ने सम्पूर्ण गाडीहरू मेरो छाती माथिबाट कुदुन्, म विभत्स लासमा परिणत हौ। ढल्दै उठ्दै गर्ने जीवनको लामो यात्राको क्रममा एउटा आधार स्तम्भ थियो अतीत। खोइ त्यो आधार स्तम्भ, म त उठ्नै नसक्ने गरी पछारिएकी थिएँ। हिउँदोन्मुख तरु झैँ पातविहीन हुँदै थिएँ, एकदमै शुष्क र नाङ्गी। तर ती तरुहरूसित कल्पना गर्नु, तुलना गर्नु पनि अपमान लाग्थ्यो, कमसेकम आफ्नै लागि। तिनीहरूमा एउटा प्राकृतिक आशा त रहन्छ कि वसन्त ऋतुले तिनीहरूसित बेइमानी गर्ने छैन। मसित केहीको आशा थिएन। प्रत्येक पटक उठ्ने प्रयास गर्दै आइले कि मलाई मेरो विगतको मसँग परस्पर गराउन खोज्थेँ, तर त्यो ठ्याप्पै मिल्दैन थियो। कहाँबाट आयो यत्रो परिवर्तन, यति फरक भइसकेछु आफ्नो परिचयबाट। कहिलेकाहीँ आफ्नो परिचय राति गहिरो निद्राबाट बिउजेको लामो समयसम्म आफै पाउन सक्दिन थिए। अझ विशेष त्यस्तो बेला जुन रात म मेरो अतीतसित नितृक्क भएकी हुन्थे, यथास्थितिमा सजिलै अवतरण हुनै सक्दिन थिए। रक्सीको ह्याङ ओभरकै मसित लामो समयसम्म आलिङ्गन गरिरहन्थ्यो त्यो अतीतको माथ, मेरो पुरानो परिचयको माथ। मेरो सिङ्गो अस्तित्वबाट भाग्दिन मन थियो, तर हाय म त्यो परिचयको लायक नै कहाँ रहेर।
Oh, yeah.
म त्यो साया रहिनँ, कहाँ हराएँ म, कसले भेट्टाइदिन्छ र ल्याएर दिन्छ हराए कि मलाई मेरै सामान्य। एकदमै आवेशमा आएर विनिता दिदीलाई फोन गरेर भने, दिदी कुरा अगाडि बढाउनुहोस् तपाईँले देखाएको सुजनसँग। ल्यापटप खोलेँ, बाबालाई मेल गर्न मन लाग्यो, टाइप गरेँ, कङ्ग्रेस बाबा, प्रेम र परिवार रोज्ने कैयौँ दिनको युद्धमा आज म हजुरको पक्षमा खडा हुन सफल भएकी छु। अतीत मेरा लागि अब एउटा नमिठो अतीत भयो, अब जीवनको कुनै मोडमा विवश हुने छैन। कमसेकम आफ्नो परिवारको विकल्पमा कसैलाई, कमसेकम हजुरले अनिच्छा गरेको व्यक्तिलाई उभ्याउन। सबभन्दा पहिला जन्मिँदा हजुरकी छोरी भएर जन्मिएकी थिएँ, आज पनि हजुरकी छोरी नै छु। अब कर्म पनि हजुरले नै तोकेको जिम्मा अप्नाउनेछु। म हजुरहरूबाट अलग छैन। केही समयसम्म बहकेकी थिएँ, डरलाग्दो हुरीमा थिएँ। यस्तो उमेर सबैको आउँछ, जीवनमा एकपटक जो पनि बहकिन्छ, आशा छ यसलाई मेरो उमेरको दोष ठानी माफी दिनुहुनेछ। इमेल सेन्ड गरे, भोलिपल्टै बाबाको जवाफ आयो, ठिक छ छोरी, अब मन धेरै नडुलाउ, विनिताले ल्याएको कुरा मलाई धेरै ठिक लागेको छ, राम्ररी बुझ्नु। भोलिपल्ट विनिता दिदीले फोन गरिन्, भनिन्, सुजन ओस्लो आउँदैछ, एक दुईपटक तिमीहरू फेरि भेट, अझै बुझ, कुनै हतार छैन साया। मुटु धेरै नै ढकढक गर्न लाग्यो। सुजन आउँदैछ भन्ने सुनेर म पुरै बेचैन थिएँ, निद्रा पर्नै छाड्यो। आवेशमा आएर निर्णय त गरेँ, तर यो मेरो निर्णय मेरो भविष्यका लागि कतिको लाभदायक हुन्छ। मेरो यो सब हालत मारालालले नजिकबाट निहालिरहेकी थिए। यता धेरै दिन भएको थियो नपिएको। त्यस दिन मारालालले अफर गरी, आऊ साया आज पिउँ। मलाई भने किन किन पिउन पनि मन थिएन, भने मन धेरै दुखेको बेला पिउने मन पनि नहुँदो रहेछ माराला। हो त, रुन मन हुनु, पिउन मन हुनु भनेको त सामान्य नै स्थिति हो। मैले यी स्थितिहरूलाई पार गरिसकेकी थिएँ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि तपाईँ अहिले श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी सुबिन भट्टराईको उपन्यास सायाको तेस्रो श्रृंखला वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। बिहिबारको दिन थियो, म र माराला कलेजबाट फर्कँदै थियौँ। फोन बज्यो, सुजनले गरेको रहेछ। ऊ ओस्लोमा भएको खबर थाहा पाएर एकपटक आङ्सरिङ्ग भयो मेरो, ओठ तालु सुके, हातखुट्टा गरौँ भए, मुटु बौला आयो, भित्रैदेखि अमिलियर आयो। कतै मलाई तुरन्त बिहा गरेर नलगिदियोस्, केटाकेटी जस्तै डराएँ एकपटक। त्यस्तो डराउनु पनि केही थिएन, सबै थाहा छ, तर पनि त्यो डर अरूसँग होइन आफैसँग थियो। कतै ती गुज्रिरहेका परिस्थितिहरूको खिचातानीमा आफै नपरौँ, डराइ डराइ भए पनि उसित कुरा गरिरहेँ। निकै बेर कुरा भइसकेपछि उसले भन्यो, फोनमै मात्र सीमित हुने विचार छ कि प्रत्यक्ष कुराकानी गर्ने अवसर पनि पाइन्छ? कहाँ हुनुहुन्छ सोध्नु थियो, सोधेँ। क्याफे फेडेर आउन सक्छौ? उसले सोध्यो। स्टिम क्याफे बार भए मलाई सजिलो हुन्थ्यो। कहाँ छ त्यो? मैले लोकेसन बताइदिएँ। करिब एक घन्टाको समय थियो। मारालाललाई बिदा दिएर गएँ स्टिम क्याफे बार। सुजनसित भेट्न जाने बेलामा मन व्यस्त ट्राफिक सर्जेँ अस्तव्यस्त लाग्यो। हे भगवान्, यो सुजनसित मेरो प्रेम नहोस्। म उसलाई प्रेम गर्न चाहन्न। उसै पनि हरेकपल्ट कोही अर्कैसँग अफेयर चलाउने बारे सोच्दा मात्र पनि अतीतका याद आएर भाँझिहाल्छन्। लाग्छ जीवनभर कसैसँग प्रेम गर्ने हैसियत मसँग छैन। आफूभित्रको सबै प्रेम उसैका लागि खन्याएर रित्याएछु। अलिकति बिउ समेत नराखी सुजन मलाई मोहक हाँसोले स्वागत गरिरहेको थियो। खैरो सुट लगाएको थियो। 5 फिट परबाटै शरीरबाट आएको अत्तर मगमगाइरहेको थियो। टेबलमा रहिरहेको क्यापेचिनोको गन्धलाई समेत बिर्साउने गरे। उसको हाँसोले म भित्रको डरको आयतनलाई स्वात्तै घटाइदियो। म क्षणभरमै सहज मनोभावमा आएँ। उसको आउनुको प्रयोजन? सुरुमै उसलाई यो सोधेँ, यद्यपि यो सुरुमै सोधिने स्तरको प्रश्न थिएन। तिमीलाई भेट्न? उसले केही नसोची ओठेबाट जवाफ फर्काइहाल्यो। यति छोटो समयमा यति धेरै प्रगति? वेटर मबाट एउटा मेक्सिकानोको अर्डर लिएर गइसकेपछि भने, वाट प्रगति? आई मिन कुरा सुरु गर्न जान्ने हुनुभएछ। उसले स्टिम क्याफे बार पुरै थर्कायो हाँसेर। सब मान्छेले हामीतिर हेरे। मलाई लाज लाग्यो। अतीतलाई भए थर्काएर नहाँस्न भन्थे। त्यहाँ चुपचाप झेल्नु बाहेक केही विकल्प थिएन। उसको हाँसो कम भइसकेपछि भने, साँच्ची नभन्ने यहाँ आउनुको प्रयोजन? तिमीलाई भेट्न आएको नि, क्यापिचानो मुखमा लग्दै बोल्यो। कपले उसको मुख आधा छोपिएको थियो। मुख चलेको देखिन। लाग्यो आँखेले बोलिरहेछ। मलाई इम्प्रेस गर्न भन्नुभएको? लौ, उसले आफ्नो भोइसलाई अलिकति चञ्चल बनाउँदै भन्यो, तिमीलाई इम्प्रेस गरिराख्नुपर्छ र किन? आई थिङ्क यु आर अलरेडी इम्प्रेस्ड। चञ्चल भोइस यथावत थियो। उस मलाई उसको कुराले नजानिदो पाराले कुतकुताएको थियो। यस्तो भ्रम चाहिँ कहिलेबाट? मैले सोधेँ। प्रमाण दिउँ? मेरो आँखामा आँखा जुदाउँदै उसले भन्यो। म भने अन्यत्रै आँखा डुलाइरहेकी थिएँ। कसरी? सुनेको कतै केटीहरू इम्प्रेस्ड हुँदा लाज मान्छन् रे। अहिले तिमी लजाएको देखेर चाल पाएँ। म तेरो जिउ र टाउको अगाडि बढाउँदै केही गोप्य कुरा गर्न लागे चाहिँ गरेर उसले भन्यो। मलाई झनै लाज लाग्यो। कुरा छल्न खोजे। अनि यहाँ कहिलेसम्म हो बसाई? जहिलेसम्म तिमी बस भन्छौ, उसले भन्यो। यो चाहिँ इम्प्रेस गर्न भने होइन, आई मिन जहिलेसम्म तिमी मेरो लागि समय दिन सक्छौ। बसाई तपाईँको अनि समय चाहिँ मेरो? तिम्रो समय नभए मेरो बसाइको के अर्थ? यतिका दिन के अर्थले बस्नुभयो त? अर्थको अर्थले बिजनेसम्यान पर्नुभयो। बिना कुनै काम त के आउनुहुन्थ्यो र? कन्फरेन्स थियो साया, नआए पनि काम चल्थ्यो। शरीर सोझ्याउँदै कम फ्लटी आवाजमा भन्यो, तर ओस्लोको नाउँ सुन्ने बित्तिकै मन एकदमै उत्ताउलियो। मैले भने किन भनेर सोध्दिनँ। सोधे पनि भन्दिनँ थिएँ, उसले भन्यो। त्यस्तो किन? मनलाई पुरै नङ्ग्याउनु पनि हुन्न। अलिअलि गोपनीयता त चाहियो नि। तर त्यो गोपनीयताबारे मलाई थाहा छ भने भने होस् न, थाहा भएकै राम्रो, उसले फेरि भन्यो। केही सेकेन्डको पजपछि उसले नै निरन्तरता दियो। मलाई ओस्लो घुमाउँदिन? ओस्लोमा घुम्न लायक त्यस्तो केही छैन भने, त्यो भिजिल्यान्ड पार्क, त्यही एकर ब्रिगी, त्यही सोन्स भ्यान लेक, ती घुमिसक्नु भयो होला। कहाँ गुमाउँछ त उसो भए? पल्पी ट्रक ट्रेक जानुभएको छ? अह त्यहाँ जाउँला मैले भने। टेबलमा मेरो मेक्सिकानो आइपुग्यो।
बुलबुल पब्लिकेशन
उपन्यास कथा गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि
बुलबुल पब्लिकेशन
नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड काठमाडौँ। फोन नम्बर 98230-37359
98230-37359
बुलबुल पब्लिकेशन बुलबुल पब्लिकेशन।
म र सुजन भोलिपल्ट पल्पी ट्रक ट्रेकिङका लागि निस्क्यौँ। ओस्लोबाट स्टेभेङ्गर सेन्टरमा ट्रेनमा र त्यहाँबाट फेरि चढेर गयौँ। स्टेभेङ्गरसम्म केही बोल्न नपाएको भए पनि त्यहाँबाट उता सुजन मसँग निकै बोल्न थाल्यो। भन्यो, थाहा छ साया, तिनवटा ब्रेकअप खेपिसकेपछि म चाहन्थेँ अब जीवनमा प्रेम कहिले नगरौँ, त्यसैले एरेन्ज म्यारेजमा फोकस्ड भएको हुँ। म उत्सुकतापूर्वक उसका कुरा सुनिरहेँ। प्रेम कस्तो हुन्छ? आखिर त्यसको अनुभव गरिहालेँ। विवाह कस्तो हुन्छ? त्यसको अनुभव एरेन्ज म्यारेजबाट सजिलै भइहाल्छ। प्रेम र विवाहको अनुभव भइसकेपछि प्रेम विवाहको अनुभव भएछ र भइहाल्यो नि। मैले मुस्कुराउँदै भने, प्रेम विवाहको अनुभव पनि लिए भइहाल्यो नि। ठाउँ ठाउँमा टापुहरू आउँथे, साना ठुला, ठुला साना। समुद्र पुरै एक्लास र बिरानो हुन पाइरहेको थिएन। छेउमा सुजन, अरू प्यासेन्जर पनि थिए। समिता श्रेष्ठ, मेरो पहिलो गर्लफ्रेन्ड। रक्सी लागेको मान्छे चाहिँ सुजन आफूलाई उधिनेर मेरा अगलतिर छर्न थाल्यो। बासलास पढ्दा पढ्दै लभ पर्यो। हामी दुवैलाई एक आपसका मन नपर्ने एउटा एउटा कुरा थिए। एकछिन लामो सास लियो अनि भन्यो, ऊ मैले चुरोट खाएको देखिसन्न थिए। उसले मलाई भन्दा पनि आफ्नो करियरलाई प्रायोरिटी दिएको मन पर्दैनथ्यो, तर पनि उसलाई मन नपर्ने काम किन गर्नु? चुरोट मैले छोडिदिएँ, बदलामा उसले मलाई छाडिदिएँ। छोटो समय मसँग घनिष्ठ भए अनि साइबेरियाबाट जाडो छल्न आएको चरा जस्तै आफ्नो याम फेरिना साथ भुर्र उडेर बेपत्ता भए। म हेरेको हेरे भए, मेरो दृष्टिले देखि भ्याउने संसार र मस्तिष्कले सोच्न सक्ने कुनै कुरोमा उफेला परिन। अहिले फ्लोरिडियामा दुई बच्चाकी आमा र एक क्विन्टलको शरीरसहित फेसबुकमा उसको फोटो देखेको थिएँ। सुजन, मैले खालि सुनिदियोस् भन्ने मात्र सोचिरहेको थियो जे लाग्यो। कुनै प्रतिक्रियाको अपेक्षा मबाट गरिरहेको थिएन। दोस्रो केटी थिए, झापातिर कि बाहुनी। मलाई उसको एउटा गुण सबभन्दा मन परेको थियो, ऊ करियर कन्सियस थिएन, खुब माया गर्थी मलाई, अलिक परम्परागत प्रेमिका थिए। उसले बोल्ने संवाद पनि परम्परागत नै हुन्थ्यो। भन्थे, म जुनी जुनीसम्म तपाईँकी मात्र हुँ, अरू कसैकी हुनुभन्दा अगाडि मेरो काल आओस्। मोरी प्रेम गर्ने बेलामा आँखै देखिनँ, ठुल्ठुला कुरा गरी, सपनाको घर, दुई बेडरूम, दुई बच्चा, दुई गाडी, के हो भयो के लास्टमा? मेरो सिङ्गल सगल्ती र स्वस्थ मुटुलाई चाहिँ बरु दुई फ्याक बनाएर गए उसैको बाउले छानेको बाहुनसँग। यो प्रेम भन्ने चिज पनि अजीब छ साया। जोसँग जात मिल्थ्यो उसँग मन मिलेन, जोसँग मन मिल्यो उसँग जात मिलेन। मलाई उसका प्रेम प्रसङ्ग रुचिकर लागिरहेका थिए। तेस्रो प्रेम प्रसङ्ग उसले पल्पिट रक चढ्ने उकालोमा सुनायो। सास फुलेर सुहाँ सुहाँ भइरहेको थियो। तेस्रो ब्रेकअप भएको त दुई वर्ष मात्र भयो। म भर्खर लन्डन आएको थिएँ, नेपालबाट मास्टर्स पढ्न आएकी केटी थिएँ। भर्खर ब्रेकअप भएको बताउँथे, तर पनि ब्रेकअप भए जस्तो देखिन्नथे, खुसी देखिन्थे। यस्तो लाग्थ्यो भर्खर प्रेममा छेउ, एकदमै बिन्दास। भन्थे, पास्टमा बाँच्नुहुन्न, त्यसैले के कसरी ब्रेक भयो उसको केही सोधिनँ। त्यति बेला मेरो पिआर आइसकेको थिएन। ऊ सधैँ सोध्थे, तिम्रो पिआर कहिले आउँछ? म केही महिना लाग्ने जवाफ दिन्थे। हामी चरम रोमान्समा थियौँ। ऊ इक्जाम छ भनेर दुई चार हप्ता आए। मैले पनि इक्जाम भएको मान्छेलाई डिस्टर्ब गर्न चाहिन। भेटिँदा एकैचोटि आफ्नै बिहेका कार्ड मेरो हातमा थमाए। कार्डको पुच्छारमा कालो मसिली लेखेकी थिए, आई एम सरी सुजन। उसलाई सक्दो कन्भिन्स गर्ने प्रयास गरेँ। बिहेको दिनमा पनि कतै भाग्न मान्छ कि भनेर अन्तिम समयसम्म लागि परि गरेँ। रोएँ, कराएँ, भिख मागेँ, तर अह उसको मन पग्लेन। कसैलाई चाहिने भन्दा ज्यादा भाव दिनु भनेको आफ्नै भ्यालु घटाउनु हो। यो कुरो मैले बुझिनँ। यति तुच्छ भएर आफ्नो प्रेमको भिख कसैसँग मागेको थिइनँ। यो मन पनि कस्तो, फुटेका आँखाले पनि देख्न नसक्नेलाई नै आँखा फुटुन्जेल हेर्न मन लागिरहने। पछि थाहा भयो उसले मान्छेसँग होइन, कुनै पिआरसँगै बिहे गरिछे। त्यति मात्र होइन, बिहे गरेको छ महिनामा डिभोर्स पनि गरेछ। त्यसपछि मसँग फेरि नजिकिने प्रयास गर्दै थिए। मेरो पिआर पनि आइसकेको थियो, मैले पुरै इग्नोर गरेँ। केही समयपछि आफै बेपत्ता भए, मैले चासो राख्न पनि छोडेँ। प्रेम जब पछ्याएँ तब टाढा भाग्यो, जब भाग्न खोजे तब झन् पछ्याउँदै आइपुग्यो। बुझेर नबुझिने जात प्रेमको। हामी चुचुरोमा पुगिसकेका थियौँ। फर्केर आएको बाटो हेरेँ, त्यो निकै तल परिसकेछ। म मस्तिष्कमा सुजनका प्रेम कथा र तिनका महिला पात्रको अनुहारका स्पष्ट आकृति कोर्ने प्रयास गरिरहेको थिएँ। उसले अरू पनि थुप्रै कुरा सेयर गर्यो मसँग, घर परिवार बिजनेस अनि योजना। ऊ त्यस किसिमले खुलेर म माथि एक किसिमको प्रभाव कायम गर्दो थियो। ऊ धेरै महान लाग्यो। आफ्नो बारे त्यत्रो बताउँदा पनि उसले मेरो बारे केही जान्न चाहेन। यसले गर्दा ममा स्वतःफूर्त दबाव सिर्जना भएको थियो। जीवनमा एकैजनालाई प्रेम गरियो, बताउँ कि नबताउँ घरिघरि लाग्थ्यो। उसले तीन तीनवटा अफेयर सार्वजनिक गर्दा म जाब एउटा गर्न किन डराइरहेछु। तर फेरि सोचाइ तत्कालै मोडियो। अतीत र मेरो सम्बन्धलाई अफेयरमा मात्र सीमित राख्नु कदाचित आफ्नै प्रेमको उपहास हुनेछ। अतीतले जेसुको हिसाबमा लिएको होस्, मैले त आफ्नो हिसाबको निष्ठा कायम राखेकी थिएँ नि। त्यसैले सुजनसँग खुल्न सकिनँ, अतीतको असम उच्चारण गर्न सकिनँ। त्यसो त अतीतको बेइमानीको आडलाई सुजनसम्म जाने ऊर्जाका रूपमा लिएकी थिएँ। मलाई थाहा छ सुजन मेरो लागि एउटा तितो औषधि थियो। अतीतले दिएको घाउ निको पार्न मैले त्यो औषधि नखाइ हुन्न थियो। मैले आँखा चिम्लेरै भए पनि, नाक थुनेरै भए पनि, भमिट रोक्ने प्रयास गर्दै भए पनि त्यो औषधि खानु थियो। पल्पिट रकको यात्रा रमाइलो भयो। थाहा छैन सुजन असल पति साबित हुन्छ या हुँदैन, तर ऊ असल साथी भनी साबित भइसकेको थियो। फर्कदा हामी क्याफेमा थियौँ। मैले बडो भावुक हुँदै उसलाई भने, थाहा छैन सुजन हाम्रो सम्बन्धले कुन मोड लिनेछ, तर एउटा कुरा भन्यो भने मान्नुहुन्छ? भो भन्नु पर्दैन, उसले मलाई टड्काएर हेर्दै भन्यो। मेरा भ्रिकुटी खुम्चे, आँखाभरि प्रश्न सोरेर उसलाई हेरेँ। तिमीले केही नभनी नै मानिदिए। सायद मेरो अनुहार खुम्चेको धेरै बेर हेर्न सकेन, तुरन्त भनिहाल्यो अनि मुस्कुरायो। म उज्यालिएँ। ल अब भन, तर एडभान्समै मानिदियो भनेर अप्ठ्यारोमा पार्ने काम चाहिँ नगर। पार्दिनँ मैले भने। यदि केही गरी हाम्रो सम्बन्ध अगाडि बढ्न सकेन भने पनि के सधैँ हामी साथी भइरहन सक्छौँ? कुरा यसो पो, आफ्नो मुस्कुराहटलाई अलिक कम गर्दै भन्यो। एउटा कुरा भने है म्याडम, सुजन साथी बनाउन मात्रै जान्दछ, छोड्न जान्दैन। बरु सुजनलाई छाडेर जानेहरूको भिड जम्मा गर्ने हो भने एउटा सानोतिनो पल्टन तयार हुन्छ। ओस्लोबाट फिर्ने दिनमा मैले मनमा नै एउटा धारणा बनाइसकेकी थिएँ, अब आँखा चिम्लेर नै डिसिजन दिन्छु र यस भन्छु। योभन्दा राम्रो मान्छे कहाँ भेट्न जीवन बिताउन? उसले मलाई आधा उधी जितिसकेको थियो। सुजन नर्वेबाट फिर्ने दिन उसलाई छाड्न एयरपोर्टसम्म गएँ। के डिसिजन लिएर जाउँ साया? एयरपोर्टमा छुट्टिने बेलामा उसले मलाई अप्ठ्यारोमा पार्यो। आँखा चिम्लेर यस भन्छु भन्ने धारणा बनाइसकेको भए पनि मुखबाट यस्तो फुत्कियो, अलिकति समय दिनुहुन्छ? अतीतले जतिसुकै बेमानी गरेको होस्, उसलाई सजिलै मनबाट फाल्न कहाँ सकिँदो रहेछ। न कसैसँग जानी जानी मन छाट्न सकिन्छ, न कसैलाई जानी जानी मनबाट फाल्न सकिँदो रहेछ। मन भन्नु मात्र आफ्नो, नियन्त्रण अर्कै थोकले गर्दो रहेछ। त्यसैले त अवचेतनभित्र अतीतको प्रेमले मेरा सम्भावित संवादमाथि नियन्त्रण गर्यो। मन धन तो पे वारु तना मेरो प्रश्नवाचक याचनाको प्रतिक्रियामा उसले मेरो दाहिने हात तान्यो अनि आफ्नो मुट्ठी कसिएको दाहिने हात मेरो हातमा राखिदियो। के दिन लागेको म अचम्भित भइरहेँ। तर उसको मुट्ठी फुक्दा थियो फुस्सा। मुट्ठी फुकाइसकेपछि उसले हतारिँदै भन्यो, ल दिएँ। यस्ता क्रियाकलाप गरिरहँदा सुजन अति जस्तै लाग्थ्यो। जाने बेलामा फेरि भन्यो, मैले दिएको समयबाट सही निर्णय निस्कियोस्। अल द बेस्ट। सुजनलाई विदा गरेर फर्केको रात साह्रै नराम्रो सपना देखेँ। अतीत रगत छाद्दै मेरो अगाडि पुर्लुक्कै ढलेको थियो। म उसको ढलेको शरीर अघिल्तिर टुक्रुक्क बसेर हेल्प हेल्प भन्न खोज्दै थिएँ, तर मेरो मुखबाट केही ध्वनि निस्कन सकिरहेको थिएन। खालि मुख हल्लिन्थ्यो आवाज बिना। अति छटपटाइरहेको थियो। भर्खर रेटिएको भाले झैँ ऊ रगत छाद्दो थियो। मलाई पनि त्यति नै बेला सास फेर्न गाह्रो हो। शरीर कुनै बन्धनमा जकडिएको जस्तो लाग्यो। आफ्नै खुट्टा फाले बिउजिँदा छातीमा हात राखेकी रहेछु। म तिङ्गल नराम्ररी हल्लिएको जस्तो भयो। उठेर तीन घुटको पानी खाएँ। धेरै सोच्न मन लागेन, केही विश्लेषण गर्न मन भएन। एकैचोटि अतीतलाई फोन लगाएँ, तर उसको फोन स्विच अफ थियो। कहिल्यै फेसबुक एक्टिभेट गर्दिनँ भनेर डिएक्टिभेट गरेकी थिएँ। त्यस दिन थाम्न सकिनँ। कम्तीमा उसको फेसबुक प्रोफाइल वाल आदि हेरेर भए पनि उसको अवस्थाबारे केही थाहा पाउनेछु। खोलेँ फेसबुक, तर उसको प्रोफाइल देखा परेन। उसले पनि डिएक्टिभेट गरेको रहेछ। अन्ततः सुस्मितालाई नै फोन आने। पहिला उसको हालखबर सोधेँ अनि अतीतको, तर पनि किन किन चित्त बुझेन। सुस्मितालाई भने, एकपटक अतीतसँग कुरा गराउन। उसले हुन्छ भनी ढुक्क भएँ। जब अतीतको सकुशल आवाज सुने, फेसबुक एक्टिभेट गर्न भने, ऊ न्यू खोजिरहेको थियो उल्टै, तर पनि उसले मेरो यो कुरा मान्यो। फेरि सम्पर्क जोडियो। एउटा सेतु जो भेटिएको थियो उसलाई र मलाई जोड्ने सुस्मिता। तोड्ने पनि उही, जोड्ने पनि उही। अतीत निरन्तर मलाई धोका दिएको आरोप लगाउँथ्यो। आफूले गरेको विश्वासघात मानौँ त्यो केही होइन भन्ने बिर्सेर। उसको बोलीमा, कुरा गराईमा कहीँ कतै पश्चाताप मिश्रित अभिव्यक्ति थिएन। सायद सब कुराबारे म बेखबर छु भन्ने विश्वास उसले लिएको होस्। ऊ कहीँ कतै चुक्दैन। आत्मविश्वासका मामलामा मसँग टड्कारो आँखा जुदाउँछ। निष्फिक्री मलाई आभास दिलाउँछ कि म कति निर्दयी, निष्ठुरी, सके आफ्नो अवैध यौन सम्बन्धबारे पूर्वपक्ष गर्ने तार्किक हतियार साँध लगाइसकेको होस्। तर मलाई उससँग कुनै पूर्वपक्ष गर्नु थिएन। जान्नु थिएन उसको यौन जीवनका कुनै पनि पाटाहरू। दिलाउनु थिएन उसलाई उसका विश्वासघातका नमुनाहरू। उसका बेस्वादिला आरोपहरू पिइरहे। जसरी पिउँछ सिटामोलको झोल रुँदै, मुख बिगार्दै, अनिच्छा र विरोधका साथ टाउको हल्लाउँदै एउटा ज्वरोग्रस्त बालकले। एकपटक अतीतले एउटा भिडियो एक्सरेको स्क्यान गरिएको फोटो फेसबुकमा हालेको देखेँ। त्यो देखेर मन अशान्त भयो। बिरामी छु भनेर अघिल्लो दिन भन्दै थियो। मैले सोद्धा ठिकठाक जवाफ दिएन। मलाई देखाउनकै लागि स्काइपमा पनि रक्सी र चुरोट निरन्तर खाइरहन्थ्यो। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन थियो। सायाको वाचन हामीले तेस्रो श्रृङ्खला आज पृष्ठ 63 आएर रोकेका छौं। अर्को साता सायाको चौथो श्रृङ्खला यसै उपन्यासको 64 पृष्ठबाट वाचन शुरू गर्नेछौ। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा हरिवंश आचार्यको आत्मकथा चिना राईको मान्छेको वाचन हुनेछ। तपाईँलाई श्रुति सम्वेक कार्यक्रम कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला। shrutiutiआई shruti@unn.com.nbमा हवस् त अर्को श्रृङ्खलासम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।
देर दिम्ता, देर दिम्ता, देर दिम्ता, देर दिम्ता, देर दिम्ता,